नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल चैत 11 गते सोमबार, चैत कृष्ण पक्ष दशमी तिथि, तद अनुसार 24 मार्च सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबरका रूपमा भिण्डी खेतीले चलेको गाउँ शीर्षकमा गोर्खा पत्रमा प्रकाशित समाचारलाई लिँदैछौ। हनुमाननगर कंकलालिनी गाउँपालिका साथ सप्तरी अण्डीपट्टी गाउँको गर्जो भिण्डी खेतीबाट भएको आमदानीले चलेको छ। यहाँको 100 परिवारले प्रत्येक वर्ष 30 देखि 40 बिघा जग्गामा भिण्डी खेती गरेर 5 महिनाको अवधिमा एक परिवारले 5 लाखदेखि 10 लाख रूपियाँसम्म आमदानी गर्दै आएका छन्। माघमा लगाएको भिण्डी वैशाखदेखि भदौसम्म निरन्तर फल्ने 65 वर्षीय भोजदेव ठाकुरले बताउनुभयो। उहाँका अनुसार शुरूमा 2 जनाले थालेको भिण्डी खेतीबाट राम्रो आमदानी भएपछि गाउँका किसान भिण्डी खेतीतर्फ आकर्षित भएका हुन्। यहाँका किसानले 35 वर्षदेखि यही खेतीलाई निरन्तरता दिँदै आएको उहाँले जानकारी दिनुभयो। वैशाखको पहिलो हप्तादेखि प्रति किलो 100 रूपियाँमा बिक्री हुने भिण्डी भदौदेखि भने प्रति किलो 10-20 रूपियाँसम्म बिक्री हुन्छ। सोही ठाउँका दिपेन्द्र मण्डलले 10 कट्ठामा भिण्डी छरेको र शुरूका 2 महिना दैनिक 10,000 रूपियाँसम्म आमदानी हुने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, त्यति बेलाको हाम्रो आमदानी ठूला ठूला अफिसरको कमाई भन्दा राम्रो हुन्छ। त्यही आमदानी बचाएर वर्षभरिको सबै खर्च टार्दै आएकाले हाम्रो गाउँ नै भिण्डीमै चलेको हो। आमदानी राम्रो भए पनि भिण्डी खेती खर्चिलो हुने आईपीएम कृषि समूहका अध्यक्ष कमलदेव शाहले बताउनुभयो। उहाँका अनुसार प्रति कट्ठा भिण्डी बारीमा परिश्रम बाहेक 5,000 रूपियाँका दरले खर्च हुन्छ। विषादी र मलको मूल्य उत्तिकै चर्को छ। भिण्डीको बिउ नै प्रति केजीको 1,500 देखि 2,000 रूपियाँ पर्छ। एक कट्ठामा 2 केजीका दरले लाग्छ। श्रम अन्तर्गत हप्तामा 1 पटक औषधि छर्कनु पर्ने, अवधिमा 3 पटक सम्म गोडमेल गर्नुपर्ने र निरन्तर पानी हाल्नुपर्ने हुन्छ। पहिले यहाँको भिण्डी काठमाडौँ जाने गरेको भए पनि अहिले राजविराज बजारको भर पर्नु परेको छ। काठमाडौँ लादा लादै छिप्पिने हुनाले काठमाडौँ जान छोडेको हो। यो ठाउँ भिण्डीकै नामले प्रख्यात भए पनि खेतीलाई थप प्रभावकारी गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको भिण्डी खेती गर्दै आउनुभएका 52 वर्षीय सत्यनारायण शाहले बताउनुभयो। उहाँले भन्नुभयो, 35 वर्षको अवधिमा यसपालि प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र सप्तरीले माघदेखि आईपीएमको अर्थात एकीकृत शत्रु जीवन व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको छ। सो कार्यक्रमले शत्रु जीव व्यवस्थापन, मित्र जीवको संरक्षण, विषादी न्यूनीकरण, स्वास्थ्य बाली उत्पादन, बालीको नियमितता तथा किसानलाई दक्ष बनाउने उद्देश्य लिएको आईपीएमको प्रमुख सहजकर्ता राई प्रसाद ईश्वरले जानकारी दिनुभयो। भिण्डी खेतीले अण्डीपट्टी छेउछाउका महिलाले गाउँमै रोजगारी पनि पाएका छन्। भिण्डीबारीमा काम गरेर महिलाले दैनिक आमदानी गर्न थालेपछि आर्थिक रूपमा आत्मनिर्भर भएका छन्। भिण्डी खेतीले चलेको गाउँ शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा आज ओली देउबा र प्रचण्डबीच छलफल, संक्रमणकालीन न्याय टुंग्याउने 2 आयोगमा पदाधिकारी चयन एजेण्डा शीर्षकको खबर प्रकाशित छ। 7 महिना अघि नै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग टीआरसी ऐन बनाएका प्रमुख दलहरू संक्रमणकालीन न्याय टुंग्याउने आयोगहरू गठनको प्रयासमा लागेका छन्। सहमतिमा बनेको सोही ऐन अनुसार आयोग पदाधिकारी चयन लगायतका काम गर्न प्रमुख दलका शीर्ष नेताबीच सोमबार आज छलफल हुँदैछ। पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधि बढेपछि प्रमुख दलहरू नजिकिएका छन्। प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलका अनुसार आज प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल तय भएको छ। आज अपरान्ह 4 बजे सिंहदरबारमा छलफल तय भएको छ। खरेलले भन्नुभयो, शान्ति प्रक्रियाको बाँकी काम अब अघि बढ्छ। विज्ञ सल्लाहकार नियुक्त भएपछि खरेलले प्रमुख दलहरूबीच छलफलको वातावरण बनाउन प्रयास गर्नुभएको थियो। सोही अनुसार उहाँले 4 चैतमा माओवादी अध्यक्ष प्रचण्डलाई भेट्नु भएको थियो। खरेलले प्रमुख 3 दलका शीर्ष नेता बसेर प्रक्रिया अघि बढ़ाउने तयारी रहेको बताउनुभयो। ऐन बनेको 7 महिना हुँदा समेत आयोग गठन प्रक्रिया अगाडि बढ़ेको छैन। प्रमुख 3 दलबीच ऐनका विषयमा सहमति भएपछि गत 30 साउनमा प्रतिनिधि सभाबाट र 6 भदौमा राष्ट्रिय सभाबाट पारित विधेयक 13 भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको थियो। माओवादी अध्यक्ष प्रचण्डले केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा टीआरसीसँग सम्बन्धित विषयमा नेताहरूबीच कुरा भइराखेको र अब पनि हुने बताउनु भएको थियो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। सबैका शत्रु कुशासन संचार मन्त्री शीर्षकको खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सुशासन कायम गर्न सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 ल्याइएको बताउनु भएको छ। उहाँले सो विधेयकका प्रावधानले जनताले अपेक्षा गरे अनुसार सरकारी कामकाजको सेवा प्रवाह छिटो छरितो हुने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै मन्त्री गुरूङले सो धारणा व्यक्त गर्नुभयो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा मधेसका अस्पताल आफै कोमामा पित्त थैलीको शल्यक्रिया गराएकी महिला 67 दिनदेखि अचेत शीर्षकको खबर प्रमुख खबरका रूपमा प्रकाशित छ। सर्लाही हरिपूर्वाका 24 वर्षीय अंगेश कुमार यादव 1 फागुनदेखि सेनामंगल स्थित काठमाडौँ मेडिकल कलेज केएमसीको आईसीयू बाहिर कुरेर बसिरहनु भएको छ। 67 दिनदेखि अचेत 24 वर्षीय श्रीमती पविता कुमारी यादवको होस फर्किने आशा उहाँले मार्नु भएको छैन, तर उहाँलाई विश्वस्त बनाउने कोही छैन। पुसको मध्यतिर अत्यधिक पेट दुखेपछि जाँच गराउन जनकपुर पुग्नु भए कि उहाँको अल्ट्रासाउण्ड गराउँदा पित्त थैलीमा ढुङ्गा रहेको पत्ता लागेको थियो। शल्यक्रिया गरेर पित्त थैली झिक्न 3 माघमा उहाँलाई जनकपुर स्थित मुस्कान अस्पतालमा भर्ना गरिएको थियो। सोही दिन उहाँलाई शल्यक्रिया कक्षभित्र लगेर बेहोस पारिएको थियो। त्यसपछि उहाँको होस फिरेको छैन। होस फर्काउन उहाँलाई 3 दिनसम्म मुस्कान अस्पतालले नै राख्यो। 6 माघमा भने जानकी हेल्थ केयरमा सारिएको थियो। जानकीमा 27 दिनसम्म राख्दा पनि अवस्था सुधार नभएपछि भेन्टिलेटर भएको एम्बुलेन्समा राखेर पविताई काठमाडौँ स्थित वीर अस्पताल पुर्याइयो, तर वीरमा भेन्टिलेटरयुक्त आईसीयू बेड खाली नभएको भन्दै केएमसी रेफर गरियो। शुरूका साता उहाँ मूर्छामा छटपटाउनुहुन्थ्यो, पछि शान्त हुनुभयो, तर हलचल केही छैन। एक सातादेखि उहाँले आँखा उघार्नु भएको छ, तर सास फेर्न भने उहाँलाई भेन्टिलेटरकै सहायता अनिवार्य छ। केएमसी न्यूरोलोजी विभागका प्रमुख डाक्टर पारस रायमाझीका अनुसार जनकपुरबाट ल्याउँदा भन्दा पविताको अवस्थामा केही सुधार छ, तर होस कहिले आउँछ भनेर यसै भन्न सकिन्न। उहाँ भन्नुहुन्छ, विस्तारै भेन्टिलेटरको सहायता घटाउँदै लगेका छौं। भेन्टिलेटर आवश्यक नपर्ने अवस्था बन्यो भने मात्रै डिस्चार्ज गर्न सक्छौं। यसरी महिनौ अस्पतालको खर्च धान्ने र बेरोजगार बस्न सक्ने अंगेशको आर्थिक अवस्था होइन। उहाँ त भारतको हैदराबादमा मजदूरी गरिरहनु भएको थियो। श्रीमती बेहोस भएको 6 दिनपछि माघ 9 मात्रै उहाँलाई थाहा भयो। मलाई कसैले पनि केही भनेको थिएन। श्रीमती अस्पतालमा बेहोस थिइन्। आमाले फोन लगाउन सक्नुहुन्न, त्यसैले कुराकानी गर्ने ढिला भयो। उहाँले भन्नुभयो, एक दिन फोन लाग्न साथ आमाले बुहारी त मरिसकी, छिटो आइज भनेर बोलाउनु भयो। उहाँ तुरन्तै गाड़ी चढ़ेर जनकपुर पुग्नु भएको थियो। कसरी जनकपुर आइपुगे भन्ने उहाँलाई थाहा छैन। उहाँले सुने जस्तै श्रीमतीको ज्यान गएको थिएन, तर म जीवित छु भन्ने अवस्थामा पनि उनी थिएनन्। जीवनको यो कठिन मोडमा उनी उपचारका लागि गरेको प्रयासबाटै पछुतो मान्छन्। जथाभावी खुलेका अस्पतालको मलाई भरोसा थिएन, त्यसैले श्रीमतीलाई काठमाडौँ गएर उपचार गराउनुपर्छ भनेको थिए। तर मेरो भिनाजुले पित्त थैलीमा ढुङ्गासँगै क्यान्सर पनि हुन सक्ने बताएपछि श्रीमती आत्तिएकी थिए। उहाँले भन्नुभयो, आफ्नो मामाको छोरा क्यान्सर भएर मृत्यु भएको देखेपछि पविताको डर बढ़ेको थियो। यो खबर आजको कान्तिपुर दैनिकमा मधेसका अस्पताल आफै कोमामा शीर्षकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा घट्दो भूमिगत पानीले हाहाकारको जोखिम शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशन गरेको छ। बोरिङ व्यवसायमा 3 दशक लामो अनुभव भएका मदन राणा मगरसँग राजधानीमा जमीन मुनिको पानीको तह हरेक वर्ष 1 मिटरले भाँसिँदै गएको प्रत्यक्ष अनुभव छ। यो व्यवसायमा आफ्नै पारिवारिक विरासत सम्हाल्नु भएका उहाँ आफू बस्दै आएको वसुन्धरा क्षेत्रमा पहिला 15 फिटमा आउने पानी अहिले 250 फिट तल पुगेको बताउनुहुन्छ। पहिला कतिपय स्थानमा 250 मिटरमा डिप बोरिङ गरे पुग्नेमा अहिले सरदर 300 मिटर भन्दा बढ़ी गर्नुपर्ने देखिएको छ। काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा व्यावसायिक र घरेलु प्रयोजनमा बोरिङ व्यवसाय गर्दै आउनुभएका राणा मगर भन्नुहुन्छ, सम्बद्ध अधिकारी र वैज्ञानिक अध्ययनहरूले समेत राजधानी काठमाडौँमा पानीको तह घट्दै गएको पुष्टि गर्छन्, तर उपत्यकाको गर्भमा पानीको विभिन्न तह अर्थात एक फ्यार भएकाले कुन तहमा कति मात्रामा पानीको तह घटेको छ भनेर ठोकुवा गर्न कठिन हुने उनीहरूको तर्क छ। राजधानीमा प्राचीन कालदेखि भूमिगत पानी महत्वपूर्ण स्रोत रहँदै आएको छ, हुन पनि हो कुनै समय तालले भरिएको यस उपत्यकाको भूगर्भीय संरचना तह तहमा विभक्त छ, जसमध्ये सतही पानीको भण्डार र अर्को गहिरो भण्डार छन्। यी दुई भण्डारलाई फरक फरक मोटाईका माटोको तहले सीधा विभाजन गरेको छ। राजधानीमा प्राचीन समयमा समेत सर्वसाधारणले ढुङ्गे धारा, मूल इनार र परम्परागत माध्यमबाट उपल्लो तहको पानी उपयोग गर्दै आएका थिए। घट्दो भूमिगत पानीले हाहाकारको जोखिम शीर्षकको यो खबर नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। तपाईं यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। दशकपछि वृहत पिपले भगवती खानेपानी शुरू शीर्षकको खबर आजको नागरिक दैनिकबाट लिँदैछौं। खानेपानी आयोजना शुरू भएको लामो करिब 1 दशकपछि म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर 2 र 3 खानेपानी सुविधा विस्तारका लागि बहुवर्षे ठेक्का लागेको छ। करिब 2500 बढ़ी घर परिवार लाभान्वित हुने खानपानी योजनाका लागि 10 करोड़को टेण्डर आह्वान भएसँगै यो वर्षदेखि तीव्रता पाउने भएको हो। वीरत पिपले भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश भए पनि बजेट अभाव झेल्दै आइरहेको अवस्थामा प्रतिनिधि सभा सदस्य सांसद खोम बहादुर गर्बुजाले टेण्डर आह्वान भएसँगै भगवती र पिप्लेवासीको वर्षौंदेखिको माग पूरा भएको बताउनुभयो। यो खानेपानीका लागि गरिएको प्रयास सफल भएको छ, अब हरेक वर्ष स्रोतको कुनै कमी हुँदैन, समयमै सम्पन्न गर्ने गरी अबका प्रक्रियामा पनि लाग्नेछु उहाँले भन्नुभयो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। नागरिक दैनिकबाटै विदेशमा शास्ति स्वदेशमा मस्ती शीर्षकको खबर लिँदैछौ। मकवानपुर मनोहरी गाउँपालिका एक मकरीका 61 वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर 23 वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिनुभयो। त्यहाँ 23 वर्षसम्म सवारी साधन चलाए पनि उहाँले धन कमाउन सक्नु भएन। यसैबीच विश्वभर फैलिएको कोरोना महामारी उहाँलाई आफ्नै जन्मभूमि फर्कने बहाना बनेर आयो। वर्षौं पसिना खर्चेको देशमा पेट पाल्न समेत धौधौ भएपछि उहाँ गाउँ फर्किनुभयो। यही क्षण उहाँका लागि अवसर बनेर आयो। गाउँमै पसिना बहाएपछि उहाँ 7 वर्ष नबित्दै व्यावसायिक कृषक बन्न सफल हुनुभएको छ। न्यौपानेले हाल मासिक करिब 1 लाखसम्म कमाई हुने गरेको सुनाउनुभयो। अर्काको देशमा 23 वर्ष बिताउँदा पनि बिहान बेलुकाको हातमुख जोड्न सीमित उहाँ जीवनस्तर आफ्नै माटोमा पसिना चुहाउँदा छोटो समयमै राम्रो सफलता पाएपछि अचेल निकै हर्षित हुनुहुन्छ। विदेशमा शास्ति स्वदेशमा मस्ती शीर्षकको यो खबर नागरिक दैनिकमा प्रकाशित छ। काठमाडौँका 16 जना वडाध्यक्षले लेखे मेयर बालिनलाई पत्र शीर्षकको खबर नेपाल समाचार पत्रबाट लिँदैछौं। काठमाडौँ महानगरपालिकाका वडाध्यक्षहरूले मेयर बालेन्द्र शाह बालेनलाई संयुक्त पत्र लेख्दै कार्यपालिका बैठकको माग गर्नुका साथै प्रमुख प्रशासकीय अधिकृतमाथिको छानबिन प्रक्रियाका बारेमा जानकारी मागेका छन्। काठमाडौँ महानगर प्रवक्ता समेत रहनुभएका 17 नम्बरका अध्यक्ष नवीन मानन्दर लगायत 18 वडाध्यक्षले मेयर शाहलाई ज्ञापन पत्र बुझाउँदै विभिन्न मागहरू राखेका हुन्। ज्ञापन पत्रमा उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको रिक्तताले उत्पन्न समस्याका विषयमा छलफल गर्न कार्यपालिकाको बैठक बोलाउन माग गरेका हुन्। ज्ञापन पत्रमा 5 कार्यपालिका सदस्यले समेत हस्ताक्षर गरेका छन्। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। जनतामा किन जोड़िँदैछन् दलहरू शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टले प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। संयोग हो वा नियमित आकस्मिकता, पूर्व राजाको गतिविधि बढ़ेसँगै राजनैतिक दलहरू जनतामा जोड़ने सवालमा सक्रिय हुन थालेका छन्। प्रमुख राजनैतिक दल कांग्रेस, एमाले, माओवादी केन्द्र मात्रै नभएर साना दल पनि जनतामा जाँदैछन्। उनीहरूले छुट्टा छुट्टै अभियान सञ्चालन गरिरहेका छन्। उनीहरू कुनै न कुनै ढंगले तल्लो तहसम्म पुग्न थालेका छन्। केही दल अलि पहिलादेखि अभियानमा छन् भने कतिपयले हालसालै यो निर्णयमा पुगेका छन्। यसलाई मिशन 84 को तयारीका रूपमा पनि लिइएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। बीपी राजमार्गको पुननिर्माण गर्न 4 मध्ये 3 प्याकेजको टेण्डर शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। असोज दोस्रो साता आएको बाढ़ीले क्षतिग्रस्त बीपी राजमार्ग पुननिर्माण गर्न 3 प्याकेजको ठेक्का आह्वान भएको छ। सड़क विभागले बीपी राजमार्गको खण्डलाई 4 प्याकेज बनाउने भएको हो। त्यसमा 3 प्याकेजको ठेक्का आह्वान भइसकेको विभागको संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाण्डुका सुपरिन्टेण्डेण्ट इन्जिनियर शुभराज नेउपानेले जानकारी दिनुभयो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको कारोबार दैनिकमा बैंक ब्याज सस्तिए पनि 3.2% मात्र बढ़्यो घर कर्जा शीर्षकको खबर प्रकाशित छ। चालू आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले लिने ब्याज दर सस्तिए पनि ऋण लिएर घर बनाउनेहरू खासै बढ़ेका छैनन्। केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको माघसम्ममा 3.2% मात्र घर कर्जा बढ़ेको छ। गत आर्थिक वर्षको यही अवधिमा घर कर्जा 9.3% बढ़ेको थियो। यो वर्ष माघसम्ममा रियल इस्टेट कर्जा, व्यक्तिगत आवासीय र कर्जा समेत 3.2% बढ़ेको छ राष्ट्र बैंकले भनेको छ। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। एसियाली राजमार्गको काम सुस्त शीर्षकको खबर कारोबार दैनिकबाटै लिँदैछौ। एसियाली राजमार्ग अन्तर्गत काकड़भिट्टाबाट पाँडाजोगीसम्म निर्माणाधीन पूर्व पश्चिम राजमार्गको 45 किलोमिटर पूर्वी खण्डको स्तरोन्नति कार्य सुस्त गतिमा भइरहेको छ। एसियाली विकास बैंकको सहयोगमा सड़क विभागको आयोजना निर्देशनालयले ठेक्का मार्फत उक्त खण्डमा सड़कलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ। एब्रास्कन कालिका जेबीले निर्माणको ठेक्का पाएको छ। काकड़भिट्टा लौकही सड़क योजना पूर्वी खण्ड दमक कार्यालयका आयोजना प्रमुख सुनिल बाबु पन्तले हालसम्ममा सड़क स्तरोन्नतिको प्रगति 15% रहेको बताउनुभयो। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। ऐनबाट बलियो बन्दै अख्तियार शीर्षकको खबर आजको हिमालय टाइम्सबाट लिँदैछौ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन मार्फत बलियो बनेको छ। भ्रष्टाचार निवारण ऐनमा भएको संशोधन मार्फत अख्तियार बलियो बनेको हो। भ्रष्टाचार निवारण ऐनमा संशोधन गर्दै संसदले गर्नुपर्ने निर्णय नगर्नु पनि भ्रष्टाचार हुने भन्ने व्यवस्थालाई समेट्दै ती विषय उपर अख्तियारले पहिलो पटक अनुसन्धान गर्ने क्षेत्राधिकार प्राप्त गरेको हो। हालै संसदबाट पारित भएको भ्रष्टाचार निवारण पहिलो संशोधन ऐन 2081 यस सम्बन्धी व्यवस्था गरेको छ। यो खबर आजको हिमालय टाइम्समा प्रकाशित छ। अब सम्पादकीयको पालो आजको हिमालय टाइम्समा शक्ति संघर्षको सम्भाव्य खतरा शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबार दैनिकमा ऋण घटाउन राजस्व बढ़ाऊ शीर्षकको सम्पादकीय प्रकाशित छ। अन्नपूर्ण पोस्टमा राष्ट्र बैंकमा प्रतीक्षा गरिएको नेतृत्व शीर्षकको सम्पादकीय प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा विकास आयोजनामा हुने अनियमितता रोक शीर्षकको सम्पादकीय प्रकाशित छ। नागरिक दैनिकमा बधाई कर्णाली शीर्षकको सम्पादकीय प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा प्रतिकार होइन जवाफदेहिता बोकेर सड़कमा जाऊ शीर्षकको सम्पादकीय प्रकाशित छ भने आजको गोर्खा पत्र दैनिकमा एमसीसी निरन्तरतातर्फ शीर्षकमा सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसँगै आजका लागि कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।